وزدنا علما. آمین یا رب العالمین. جی انشاءاللہ تعالیٰ سب سے پہلے آپ لوگوں کے کچھ سوال ہیں تو ان کا جواب ہو جائے تو پھر انشاءاللہ آگے چلتے ہیں. ایک سوال تھا, ضروری سوال, آپ لوگوں سے ہی پہلے میں پوچھتی ہوں پھر اس کے بعد ہی میں اس کا جواب دوں گی انشاءاللہ تعالیٰ. جی تحسین, آپ بتائیے کہ اگر آج میں نے ظہر پہ وضو کر کے ساکس پہنی ہے اور عصر کی نماز سے پہلے میں نے پھر وضو کیا اور مسا کیا ہے ساکس پہ, تو میرا مسا کی مدت کب تک رہے گی؟ وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ. اگر میں نے آج ظہر پہ وضو کر کے ساکس پہنے ہیں اور عصر کی نماز پہ میں نے فرسٹ ٹائم مسا کیا ہے پیروں کا, تو میری مسا کی مدت کب تک رہے گی؟ کب تک میں مسا کر سکتی ہوں؟ نیکسٹ ڈے ظہر تک یا نیکسٹ ڈے عصر؟
اگر ہم گھر میں ہی رہ رہے ہیں تو پھر تو 24 گھنٹے کا جو ہم نے پڑھا
تھا وہ 24 گھنٹے, مگر کب سے سٹارٹ ہوئے 24 گھنٹے؟ کب سے سٹارٹ ہوئے 24 گھنٹے, ظہر سے ظہر تک یا عصر سے عصر تک؟
نہیں, عصر سے عصر تک کا رہے گا جب
ہم نے مسا کیا. شاباش, ہاں عصر سے عصر تک. یہ کلیئر کر لیں کہ جب سے مسا سٹارٹ کیا اس وقت سے,
شاباش, عصر سے عصر تک. یہ کلیئر,
ساکس پہننے سے لے کے نہیں ہے, ٹھیک ہے, جب آپ نے فرسٹ ٹائم مسا کیا اس وقت سے سٹارٹ ہوتی ہے. تو یہ امید ہے سب کو کلیئر ہو گیا ہوگا. دوسری ایک اور میرا آپ لوگوں سے سوال ہے, مثال کے طور پہ بتایا نہیں ہوا لیکن آپ لوگ شاید ہو سکتا ہے آپ کے ذہن میں نہ ابھی تک آئے ہو, میں خود ہی آپ سے پوچھ لیتی ہوں. یہ مثلا آج میں نے مسا کر کے مسا کیا ہے ظہر کی نماز پہ, ٹھیک ہے, اور یا عصر کی نماز پہ چلیں, آج میں نے مسا کیا عصر کی نماز پہ, تو یعنی کل عصر کی نماز تک میں مسا کر سکتی ہوں پیروں کا. یہ اب اس کا جواب مجھے آپ لوگ پیل ٹاک پہ دیں. اب کل میں نے کیا کیا, ظہر پہ میں نے مسا کر لیا اور ظاہراً وضو تو رہتا ہے, اب ظہر پہ میں نے مسا کر کے وضو کر لیا, عصر پہ میرا مسا ختم ہونا تھا, رائٹ. اب میرا وضو نہیں ٹوٹا, میں نے اسی سے ظہر بھی پڑھی عصر بھی پڑھی اور مغرب بھی پڑھ لی, تو کیا میں پڑھ سکتی ہوں اس طرح یا نہیں؟ جی پیل ٹاپ پہ مجھے جواب دیں. اچھا مغرب نہیں پڑھ سکتی. اچھا ٹھیک ہے, تو کیا کروں گی میں؟ شاباش, بالکل صحیح ہے آپ لوگوں کا جواب کہ اب میں مغرب نہیں پڑھ سکتی. مسا ٹوٹا تو نہیں ہے مگر مسا کی مدت ختم ہو گئی ہے, یہ کہہ سکتے ہیں, ٹھیک ہے, مسا کی مدت ختم ہو گئی ہے. مسا تو نہیں ٹوٹتا نا, اس کا ٹوٹنے کا کیا وہ بات ہے, مگر ہاں اسی کو بیٹر ورڈز میں آپ ایسے کہیں گے کہ مسا کی مدت ختم ہو گئی ہے. جی شاباش, فریش وضو کر لیں تو وہ تو بہت ہی اچھا ہے, لیکن ظاہر ہے وضو تو نہیں ٹوٹا ہے, لیکن اگر آپ صرف ساکس اتار کے پیر دھو بھی لیتے ہیں تو ایون دین اٹس گڈ انف, ٹھیک ہے, اگر آپ وضو کر سکتے ہیں تو وہ بہت ہی اچھا ہے, لیکن مسا کی مدت صرف ختم ہوئی ہے. یہ بات سب کو سمجھ آ گئی ہے؟ میرا کوسچن سمجھ آیا تھا یا نہیں؟ سب کو کلیئر ہے نا یہ بات؟ اچھا الحمدللہ. اچھا دوسرا میرا سوال آپ سے یہ ہے کہ میرے میں نے مثلا میں کہ نماز پڑھی یہ ساکس پہنی, تو اس کے بعد میں نے یہ دیکھا کہ میرے پیر میں جوراب میں چھوٹا سا سوراخ تھا, ایسا ہو جاتا ہے نا, تو اب کیا مسا ہوا ہے کہ نہیں ہوا, وضو ہوا کہ نہیں میرا؟ میں نے آپ کو جورب کا بتایا تھا نا, جورب کیا ہوتا ہے, پورا جو جیسے لفافے کی طرح اوپر کور ہو جائے, اگر تھوڑا سا چھوٹا موٹا ہول ہے, ایسا تو نہیں کہ پوری ساکس پھٹی ہوگی, یہ تو نہیں ہو سکتا, اگر چھوٹا موٹا سوراخ ہے تو اٹس اوکے, مسا ہو گیا, ٹھیک ہے. لیگ تو نہیں واش کرنی جا رہا, پیر ہی واش کرنے ہیں نا, جو پاؤں پہلے واش کیے تھے اب ساکس اتار کے آپ پیر واش کر کے ساکس پہن سکتے, ٹھیک ہے. یہ بھی بات سب کو کلیئر ہو گئی ہے؟ ٹھیک ہے الحمدللہ. अच्छा जी, अब मैंने आपसे कहा था कि मैं ये आपसे दुआएं सुनूंगी। एक तो सबसे पहली बात, आप यहाँ से निकाल लें, अभी नहीं आप बुक बंद करें, आप भले निकाल लें हदीस नंबर 343, हदीस नंबर 343। कपड़े की सॉक्स पे नहीं, क्या कपड़े की सॉक्स पे नहीं होता? नहीं, हमने इसके ऊपर पूरी बात की थी, आप वो वाले लेक्चर जाके सुने मसा के, तो इंशाल्लाह आपको क्लियर हो जाएगा। 343 जो है हदीस नंबर, इससे आपको क्या पता चलता है जी? अभी पहले हम ये देख लेते हैं फिर, क्योंकि काफी लंबा हो जाएगा, हमारे पास टाइम बहुत कम होता है, इसलिए आज मैंने पहले 5 मिनट पहले शुरू किया। आप मुझे बताएं हदीस नंबर 343 से आपको क्या पता चलता है? एक बहुत अहम बात है जो पता चलती है, पढ़ें जरा इसको आप। शाबाश, वेरी गुड, कब्र का अजाब। इसलिए मैं आप लोगों से ये बात पूछना चाह रही थी क्योंकि बाज लोग मुसलमानों में भी कब्र के अजाब को झुटलाते हैं, वो कहते हैं कब्र में कोई अजाब नहीं होगा। और लूलू वल मरजान की इस हदीस से हमें पता चलता है कि दो औरतें आई थी, यहूद की औरतें थी, वो हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा के पास आई थी, उन्होंने कब्र के अजाब के बारे में पूछा था। तो हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा को उस वक्त तक नहीं मालूम था, तो जब आप सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए तो उन्होंने उनको बताया कि इस तरह वो औरतें आई थी और उन्होंने ये बताया, ठीक है। और फिर उसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हाँ कब्र वालों को अजाब होगा। ये देखें, आप इसको हाईलाइट करें, सब अपनी बुक्स पे इसको हाईलाइट करें और इनके अजाब को तमाम चौपाए सुनेंगे, इसको भी हाईलाइट करें। फिर मैंने देखा कि आप सल्लल्लाहु अलैहि वसल्लम हर नमाज के बाद कब्र के अजाब से अल्लाह की पनाह मांगते थे, तो फिर ऐसे ही मांग लेते थे कब्र के अजाब से पनाह, जब अजाब ही नहीं होना कब्र में, जब कब्र में कुछ भी नहीं होता तो फिर वो क्या ऐसे ही मांग लेते थे? इसके अलावा भी कई वो हैं, वो वाली हदीस भी हमने पहले पढ़ी थी ना लूलू वल मरजान में, कि दो कब्रों को अजाब हो रहा था एक के ऊपर, फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने वो डंडी भी लगाई, हरी लगाई थी, है ना, पेशाब के कतरों की वजह से, चुगली की वजह से। तो मसलन है, जो लोग कब्र के अजाब को झुटलाते हैं आप उनके सामने ये अहादीस रखें, क्योंकि अगर हमारा ईमान कब्र के अजाब पे नहीं है तो फिर तो ये सारी हदीस जो है वो उनके ऊपर से ईमान उठ गया ना, क्योंकि फिर ये हम दुआ किस चीज की मांग रहे हैं। जब आगे हर नमाज में फरमाया हज़रत आयशा ने कि फिर मैंने देखा आप सल्लल्लाहु अलैहि वसल्लम हर नमाज के बाद कब्र के अजाब से अल्लाह की पनाह मांगने लगे थे, हर नमाज की, तो वो ऐसे ही मांग लेते थे फिर। देखिए ना, एक चीज एग्जिस्ट करती है और कितनी खौफनाक चीज है, तभी मांगते हैं ना। हाँ, ये अब आपका सवाल, ये बहुत सारे लोग समझते हैं इस बात को, पूछते हैं, शाबाश आपने अच्छा सवाल एकदम करके मुझे याद दिला दिया, कि अगर कोई कहता है कि किसी को कब्र ही नसीब नहीं हुई, मसलन किसी को जानवर खा लेता है, शेर खा लेता है, वो कोई समंदर में डूब जाता है, हिंदू होते हैं वो जला देते हैं, तो उनको तो कब्र ही नहीं मिली, तो अब उनको कब्र का अजाब नहीं होगा। कब्र के अजाब का मतलब ये नहीं है कि कब्र ही मिले तो अजाब होगा, वो जिस फॉर्म में भी है, कब्र का अजाब रूह और जिस्म दोनों को होता है, ठीक है, नॉट ओनली सोल, रूह एंड जिस्म बोथ। अब इसकी मिसाल आप इस तरह से देखें, अल्लाह अकबर, मेरा एक नजर मेरी घड़ी पे होती है और मैं सोचती हूँ कि रिव्यू का टाइम भी जो है ना वो थोड़ा फिर रह जाएगा, कि देखें जी फिरौन वाली तो बिल्कुल बात है कि फिरौन को सुबह शाम आग के ऊपर पेश किया जाता है, बिल्कुल। अच्छा, ये देखें आपके रूह और जिस्म का अजाब कैसे है, जिस्म को, अब आपके पेट में दर्द है या बुखार होता है या अल्लाह ताला माफ करे कोई बीमारी होती है, एक वो जिस्मानी अजाब है। क्या आपकी रूह आराम से चैन से रह रही होती है और खुशी मना रही होती है और कहते हैं कोई बात नहीं, जिस्म को तकलीफ है तो कोई मसला नहीं है, मैं तो अपने आराम करूं, ऐसा नहीं होता ना। इसी तरह जब आपकी रूह के ऊपर कोई जख्म लगता है, रूह का जख्म कैसा है कि अल्लाह ना करे, अल्लाह माफ करे, किसी कोई ऐसी कोई डेथ हो जाती है, देखा हम कितने अंदर से गमगीन होते हैं, उस वक्त क्या हमारी बॉडी कह रही होती है कि मैं तो खुशी मनाऊं, मुझे क्या, मैं खाऊं पीऊं सोऊं, मुझे क्या इससे फर्क पड़ता है, वो तो रूह को तकलीफ हो रही है, रूह दुख में है। अब फिजिकली हमें बाहर से तो कुछ नहीं हुआ होता ना, हमें बुखार होता है ना, सर में दर्द होता है ना, कुछ होता है, फिजिकली तो हम बिल्कुल ठीक ठाक होते हैं, ठीक है, लेकिन क्या वो रूह का जख्म है, रूह का दुख है, रूह और जिस्म दोनों एक साथ किसी चीज को महसूस करते हैं, वो ये नहीं होता कि एक से दूसरा अलग आप नहीं कर सकते, समझ आई बात? तो इसी तरह कब्र में जब अजाब होगा तो दोनों महसूस करते हैं, रूह को भी महसूस होगा बरजख में और कब्र में भी महसूस होगा वो, ठीक है। इसीलिए तो आप सल्लल्लाहु अलैहि वसल्लम गुजर रहे हैं तो आपने फरमाया इन कब्रों को अजाब हो रहा है, इसीलिए तो फिर बाज़ दफा ये भी आता है कि कोई जानवर भिदक जाता था कि कब्र का अजाब हो रहा है, क्योंकि जानवर को पता चलता है कि ये अजाब हो रहा है, यहूद का कब्रिस्तान था तो उसके पास भिदक गया था। तो इसलिए ये समझना चाहिए कि कब्र का अजाब बरहक है, इसके ऊपर हमारा ईमान होना चाहिए। या और अगर कोई कहता है कि नहीं है, तो आपने जो जो हदीस के स्टूडेंट हैं उनको तो अब इसका जवाब आना चाहिए ना, हमने इतनी सारी हदीसें पढ़ ली हैं इस बारे में, ठीक है। अच्छा, इसी तरह और चीजों का भी है। अच्छा, अब मैं बिफोर कि मैं इन दुआओं पे जाऊं जो आपने मांगनी है सलाम फेरने से पहले, मुझे ये बताएंगे कि कौन कौन से मकामात हैं नमाज में, ये भी पैल टॉक पे जल्दी से आप बता दें कि कौन कौन से मकामात हैं नमाज में कि जहां पे आप दुआ कर सकते हैं, नमाज में कौन कौन सी जगह है वो जहां पे आप दुआ कर सकते हैं। सज्दा एंड आफ्टर तशहुद, शाबाश जी, शाबाश। सज्दा में लेकिन सिर्फ मसनून दुआ कर सकते हैं, अपनी भी दुआएं कर सकते हैं लेकिन बस कुरानी नहीं कर सकते, ठीक है। आफ्टर दुरूद, शाबाश, वेरी गुड। आफ्टर दुरूद, आप दुरूद सबसे पहली दुआ आपकी दुरूद ही होगी, आप सल्लल्लाहु अलैहि वसल्लम पे दुरूद भेजा वो भी एक दुआ है, और उसके बाद आपने जितनी भी दुआएं मांगनी है आप मांग लें, उसमें कोई हर्ज नहीं है। अब मैंने आपको कहा था कि इन दुआओं को जो पहली दो दुआएं हैं उनमें से कोई एक याद कर लें, और उसके बाद जो हदीस नंबर 347 में है वो आपको याद करनी है। अब मैं आपसे कोई एक जो, अच्छा जी सबाहत, आप कोई एक दुआ सुना देंगी जो पहली दो हैं उनमें से कोई एक।
اللهم إني أعوذ بك من عذاب القبر وأعوذ بك من فتنة المسيح الدجال وأعوذ بك من فتنة المحيا وفتنة الممات. اللهم إني أعوذ بك من المأساة والمغرم.
شاباش، very good. अच्छा यास्मीन इकबाल, आप बताएंगी कि जिंदगी और मौत के फितने से क्या मतलब है, जहाँ पे जो पूछा गया फितनतुल महया वल ममात।
यानी जो हमारी जिंदगी में फितने आते हैं और मरने के बाद जो फितने आएंगे, जो भी अजाब वाली बात की आपने, अजाब कबर, वो भी एक तरह से फितना ही हुआ ना। जब भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बहुत दुआ करते थे नमाज में दज्जाल के फितने से और महया,
और जिंदगी में फितने कौन से हैं, जिंदगी के फितने कौन से हैं,
फितने में हमारा माल भी हो सकता है, हमारी औलाद भी हो सकती है, हमारी जिंदगी के पूरे इंसान को जो फितना और आजमाइशी आती है,
और मौत के फितने से क्या मतलब, मौत के वक्त जो इंसान शाबाश, यानी मौत के वक्त भी इंसान के ऊपर कितना बड़ा ये इम्तिहान होता है कि ये ना हो कि इस वक्त शैतान वरगला ले, ये ना हो कि इस वक्त इंसान अपने ईमान से फिर जाए, ये ना हो कि कोई और ऐसी आफत आ जाए कि इंसान को समझ ही ना आए और जुबान से कलमा ही जारी ना हो। तो ये सारे फितने हैं, ठीक है। अच्छा, एक और सवाल मुझे याद आ गया, लास्ट टाइम पूछा था एक स्टूडेंट ने, वो भी सुन रही है, तो कि अगर सजदों में, इनका सवाल सभी समझ लें, ये सवाल उन्होंने सवाल पूछा था कि सजदे चुके लंबा करती हैं तो ये भूल जाती हैं कि सजदे दो हुए हैं या एक हुआ है, तो ये जस्ट इन केस फिर एक और सजदा कर लेती हैं, तो इसके ऊपर क्या करना चाहिए, ये सवाल भी लिख लें आप लोग ताकि ये याद रहे। अब ये बात है कि अगर लंबा सजदा करने की वजह से आप भूल जाते हैं, सबसे पहली तो ये बात कि अगर हर नमाज में यही काम हो रहा है तो इस चीज से बचना चाहिए कि आप अगर लंबे सजदे की वजह से भूलती हैं तो या तो कोई ऐसी निशानी रख लें, कोई क्या निशानी रख सकती हैं, कोई अपने करीब कोई भीड़ है या कोई कोई चीज है या उंगली कोई ज्यादा दबा ले, जैसे हम सलात तस्बीह पढ़ते हैं तो हम उसमें गिनती करते हैं ना, तो हम कोई कुछ इस तरह से कुछ निशानी रख दें कि आपको पता रहे कि मेरा कौन सा सजदा है, पहला है या दूसरा है, पहली उंगली को दबा लें दूसरी, ये तो मैं अपने तौर पे बता रही हूँ आपको जस्ट टिप देने के लिए, क्योंकि ये जरूरी है। अगर तो कभी कभार किसी से ऐसा हो जाए वो तो अलग बात है, लेकिन अगर फ्रीक्वेंटली होने लगा तो ऐसा नहीं होना चाहिए, क्योंकि उससे क्या है कि आपकी नमाज में तो बाहर क्या एक खलल आ रहा है ना। और अच्छा, अब दूसरी बात ये हुई कि अगर बिलफर्ज फिर भी ऐसा हो गया, कभी किसी के साथ अगर हो जाता है, उसको याद नहीं रहता कि मैंने एक सजदा किया कि दो सजदे किए, तो एक और उन्होंने सजदा कर लिया तो अब हो गए तीन सजदे। अब ये मतलब है सजदा तो रुकन है ना, रकत समझ लें, एक रकत की उन्होंने बराबरी कर ली, तो अब सजदा सहव वो करेंगे, ठीक है, सजदा सहव करेंगे इसके लिए। مگر جیسے میں نے آپ کو پہلے کہا کہ اگر آپ کو بہت ہی لمبے لمبے سجدے کرنے ہیں اور آپ سے کچھ بن نہیں پا رہا, کبھی بھی نہیں آپ کو یاد رہتا, کوئی ٹپ سے بھی نہیں یاد رہتا, تو پھر آپ بہتر ہے کہ سلام پھیرنے کے بعد ویسے ہی سجدے میں چلے جائیں, نماز کے علاوہ ویسے ہی سجدے میں چلے جائیں, اور ویسے ہی آپ اس کے بعد سجدہ کر لیں, وہ کوئی سجدے میں جا کے دعائیں کر لیں. ٹھیک ہے, تسبیح ہاتھ پہ نہیں ہے, انہوں نے تین سجدے کر لیے, تسبیح ہاتھ تو نہیں کی, سجدے تین کر لیے. ٹھیک ہے, تو یہ بھی بات سمجھ لیں. اچھا جی, اب میں کسی اور سے پوچھتی ہوں. راشدہ کالیا, آپ مجھے سنائیں گی یہ جو پہلی دعائیں ہیں, چار چیزوں سے پناہ مانگی گئی ہے, ان میں سے کوئی بھی ایک دعا سنا دیں. اچھا, شاباش شاباش راشدہ. اچھا جی, کلثوم آپ مجھے دوسری والی دعا سنائیں گی جو تسبیحات ہے, جو یہ چار چیزوں سے پناہ مانگی گئی, اس کے علاوہ جو
اس کے علاوہ جو یعنی جو دوسری
جی
347 ہے
جی,
لا الہ الا اللہ محمد, لا الہ الا اللہ وحده لا شريك له, له الملك وله الحمد وهو على كل شيء قدير. اللهم لا مانع لما آتيت ولا مؤتي لما منعت ولا ينفع ذا الجد منك الجد.
شاباش, بس یہاں پہ صحیح کر دے, ولا ينفع ذل جد من کل جد ذل جدی. ٹھیک ہے, شاباش, ویری گڈ. اچھا جی, اب آپ مجھے بتائیں گے کہ کون بتائے گا, راحت آپ بتائیں گی کہ ان میں سے کون سی دعا ہے جو کہ ہمیں فجر اور مغرب کی نماز کے بعد 10 بار پڑھنی ہے. آپ صلی اللہ علیہ وسلم 10 بار پڑھا کرتے تھے. فجر اور مغرب کی نماز کے بعد آپ صلی اللہ علیہ وسلم ان میں سے کون سی دعا یا ذکر 10 بار کیا کرتے تھے؟
آیت الکرسی, ہر نماز کے بعد آیت الکرسی پڑھتے تھے, اور لا الہ الا اللہ وحدہ لا شریک لہ لہ الملک ولہ الحمد وہو علی کل شیء قدیر.
یہ 10 دفعہ پڑھنی ہے. ٹھیک ہے, یہ 10 دفعہ فجر اور مغرب کی نماز کے بعد. آیت الکرسی تو ہم نے ہر نماز کے بعد پڑھنی نا, شاباش جی, شاباش. ہر نماز کے بعد تو آیت الکرسی پڑھنی, مگر یہ ہم نے 10 دفعہ فجر اور مغرب کی نمازوں کے بعد پڑھنا. ٹھیک ہے, اچھا جی, اب اور کون مجھے سنائے گا؟ شازیہ ناصر آپ سنائیے مجھے پہلی دعاؤں میں سے کوئی ایک دعا سنا دیں. وعلیکم السلام ورحمۃ اللہ.
اللهم اني اعوذ بك من عذاب القبر, واعوذ بك من عذاب جهنم, واعوذ بك من فتنة المسيح الدجال, واعوذ بك من فتنة المحيا والممات. اللهم اني اعوذ بك من المأثم والمغرم.
شاباش, اچھا جی, مہرین آپ سنائیں مجھے دوسری والی دعا, جو دوسرا والا ذکر ہے یا دعا جو ہے وہ سنائیں. وعلیکم السلام ورحمۃ اللہ جی.
اللهم لا مانع لما اعطيت ولا معطي لما منعت ولا ينفع ذا الجد منك الجد.
شاباش, گڈ. اچھا, اب ہما غنی آپ مجھے پہلی دعاؤں میں سے کوئی ایک دعا سنائیں.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
یہ یاد رکھیں کہ کوئی بھی دیکھ کے نہیں سنائے گا, یہ زبانی میں سن رہی ہوں. ٹھیک ہے, یہ نہ ہو کہ کوئی کہے ہمیں پتہ نہیں. جی, کوئی بھی ایک, پہلی جو چار چیزیں جن سے ہمیشہ آپ صلی اللہ علیہ وسلم پناہ مانگتے تھے, ان دعاؤں میں سے دو دعائیں, ان میں سے کوئی ایک بھی سنا دیں.
اعوذ باللہ من الشیطان الرجیم. اللهم انی اعوذ بک من عذاب القبر, واعوذ بک من فتنة المسیح الدجال, واعوذ بک من فتنة المحیا ومماتی, واعوذ بك من محرم والمحرم.
شاباش. اچھا اب یہ دیکھیے گا جو پہلی دعا ہے نا ہم دونوں کو اصل میں مکس کر دیتے ہیں. جو پہلی دعا ہے اس میں بار بار اعوذ بک آتا ہے اور لاسٹ بار میں اللہم انی اعوذ بک آتا ہے. پہلی دفعہ بھی اللہم انی اعوذ بک اور لاسٹ ٹائم بھی اللہم انی اعوذ بک آتا ہے, ٹھیک ہے. اور فتنۃ المحیا اور فتنۃ الممات آتا ہے. صرف فتنۃ المحیا والممات دوسری والی میں آتا ہے, دونوں میں تھوڑا سا فرق ہے, ٹھیک ہے, کیونکہ ورڈنگ ہماری وہی رہنی چاہیے نا. اور دوسری والی میں اللہم انی اعوذ بک صرف فرسٹ ٹائم آتا ہے, اس کے بعد ساروں میں صرف من 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 آتا ہے. آپ ذرا کھولیں کتابیں اور ذرا دیکھیں, اللہم انی اعوذ بک من عذاب القبر ومن عذاب النار ومن فتنۃ المحیا والممات ومن فتنۃ المسیح الدجال, ٹھیک ہے. اور جو پہلی ہے اس میں بار بار واعوذ بک واعوذ بک, اور فرسٹ اور لاسٹ ٹائم اللہم انی اعوذ بک آتا ہے. اس کو نوٹ کریں تاکہ آپ کو ذرا آسانی ہوگی یاد کرنے میں. اور دوسری اس کے اندر پہلی والی میں کیا بات ہے دوسری سے مختلف, کہ دوسری والی میں فتنۃ المحیا والممات ہے اور پہلی والی میں جب فتنۃ المحیا کہیں گے تو ساتھ فتنۃ الممات کہیں گے, ٹھیک ہے. اچھا جی, جدی کا مطلب جدی مال والا, جی ٹھیک ہے. اچھا جی اب آگے چلتے ہیں ہم. الحمدللہ آپ لوگوں کو یہ تو آ گئی ہے. اس کے بعد ہم جو ذکر کریں گے رابعہ صدیقی, آپ بتائیں گے کہ ہر نماز کے بعد کیا ذکر کرنا ہے جو آپ صلی اللہ علیہ وسلم نے سکھایا.
ہر نماز کے بعد
جی
ایک آیت الکرسی پڑھتے ہیں, دوسرے پر کہہ کے اللہ اکبر استغفر اللہ استغفر اللہ استغفر اللہ اللہم انک انت السلام ومنک السلام تبارک یا ذو الجلال والاکرام. پھر یہ والی دعا جو ہے لا الہ الا اللہ وحدہ لا شریک لہ له الملک ولہ الحمد وهو على كل شيء قدير. اللهم لا مانع لما اعطيت ولا مدع لما منعت ولا ينفع ذا الجد منك الجد.
اس کے بعد کیا
پڑھیں گے؟
اس کے بعد سب یہ صحیح کر رہے ہیں, ذل جدہ نہیں ہے جدی ہے.
جی
اور آپ لوگ جب تصدیق کے نیچے دیکھیں نا تو وہ زیر ہوتی ہے. اچھا جی اور اس کے بعد کیا پڑھیں گے؟
وہ ہم جو تسبیح فاطمہ جو کہلاتی ہے نا, سبحان اللہ 33 دفعہ, الحمدللہ 33, اللہ اکبر 33 دفعہ, 34 لا الہ الا اللہ وحدہ لا شریک لہ.
شاباش ٹھیک ہے شاباش. یاسمین سعید بتائیں گی کہ رات کے وقت جو آپ صلی اللہ علیہ وسلم نے سوتے وقت فرمایا کہ رات کے وقت پڑھیں, تو حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ کو بتایا تھا, اس میں اور یہ نماز کے بعد پڑھنے والی میں کیا فرق ہے؟
السلام علیکم ورحمۃ اللہ. استاذ اس میں یہ فرق ہے کہ نماز میں تو ہمیں جو 33 بار پڑھنی ہے تینوں تسبیح, اور رات میں جو اور جو آخری میں جو اس کو 100 کو پورا کرنا ہے تو اس کے لیے یہ لا الہ الا اللہ یہ بار پڑھنا ہے, اور سونے کے ٹائم پہ جو ہے نا 33 دفعہ سبحان اللہ 33 دفعہ الحمد للہ اور 34 دفعہ اللہ اکبر پڑھنا ہے.
شاباش ویری گڈ یاسمین بہت اچھا شاباش. اچھا جی یہ مجھے بتائیں کہ نسرین عابد آپ بتائیں کہ نماز میں جو تکبیر پہلی ہوتی ہے تکبیر تحریمہ کیوں اس کو کہتے ہیں؟ تکبیر تحریمہ سوری آپ کا میوٹ تھا. ہاں جی اب بتائیے نسرین اب آپ کی آواز آ رہی. وعلیکم السلام ورحمۃ اللہ.
وہ اس لیے کرتے ہیں کہ جیسے ہم اللہ اکبر کہتے ہیں نا تو دنیا کے ہر کام ہم سے بڑی عظیم ہو گئی, یعنی وہ ہو جاتے ہیں نا آرام ہو جاتے ہیں.
شاباش یعنی کیا کیا حرام ہو جاتا؟
نماز میں جو کام جو جیسے بولنا کسی سے گفتگو کرنا یا کوئی ایسی بات کرنا جیسے پھر اللہ کے لیے اپنے آپ کو خالص کر لیے یوز ہو کے نا.
جی صحیح یعنی تکبیر تحریمہ کے ساتھ ہی آپ کے کھانا پینا مطلب بات کرنا یہ سب حرام ہوگا. اچھا اسی طرح آپ یہ بتائیں ایک سیکنڈ آپ ذرا بروشری پڑھے میں ایک منٹ مائک لیتی ہوں گی. جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ. یعنی عظمت والا جی ہاں جی عظمت والا بالکل اس کا معنی ہے. ہاں جی پہلے والے کا معنی ہے مالدار, اللہم لا مانع لما آتیت ولا معطی لما منعت ولا ینفع ذا الجد منک الجد, کوئی بھی نفع نہیں دے سکتا جو اس سے جد والا منک الجد, تیری جو شان اور بزرگی ہے کوئی دولت مند کوئی مالدار تیری بارگاہ میں کوئی نہیں نفع دے سکتا. اچھا جی آگے دیکھیں, نماز کے لیے جب آپ آتے ہیں اور نماز شروع کرتے ہیں جو پہلی دعا آپ پڑھتے ہیں اس کا نام کیا ہوتا ہے؟ آپ بتائیے نرگس ناہید آپ کا ہو گیا, آپ بتائیں گے؟ شاباش. اور اس دعا استفتاح سے اللہ اکبر کر کے دعا استفتاح سے پہلے کیا آپ نے پڑھنا؟
جی
اس سے پہلے اعوذ باللہ بسم اللہ, اعوذ
باللہ
جی وہ پڑھنی ہے؟
نہیں نہیں اسی سے شروع کرنا ہے.
شاباش, یعنی آپ نے دعا استفتاح سے پہلے اعوذ باللہ بسم اللہ نہیں پڑھنی, ٹھیک ہے؟ نہیں پڑھنی, اوکے. اس کے بعد پڑھنی ہے جیسے سورہ فاتحہ سے پہلے پڑھنی ہے, لیکن اس سے پہلے نہیں پڑھنی, اس سے پہلے کچھ بھی نہیں پڑھنا, بس دعا استفتاح جو بھی آپ نے پڑھنی ہے کوئی ایک سلیکٹ کر لیں اور کوئی بھی ایک دعا استفتاح آپ پڑھ لیا کریں, ٹھیک ہے؟ اور اس کو ثنا بھی کہہ سکتے ہیں آپ. اچھا جی یہ بتائیں کہ کون سی وہ نماز ہے جس کو آپ کو ڈیلے کرنا افضل ہے؟ شہناشا آپ بتائیں گی جس کا ڈیلے کرنا آپ کے لیے افضل ہے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. عشاء کی نماز
ہے. شاباش, یعنی ساری نمازیں آپ اول وقت میں پڑھیں تو وہ بہتر ہے, لیکن جو عشاء کی نماز ہے وہ صرف ایسی نماز ہے کہ اگر اس کو ڈیلے کر کے پڑھیں گے تو وہ زیادہ بہتر ہے, کہ پھر آپ کو نمازوں کے اوقات بھی بتائے گئے تھے کہ کون کون سے اوقات ہیں نمازوں کے اور آپ کون سی نماز کب شروع ہوتی ہے. اچھا اگر گرمی زیادہ ہے تو کیا ہم تھوڑا سا عشاء کی نماز ظہر کی نماز کو تھوڑا سا ڈیلے کر سکتے ہیں؟ کیا اس کی اجازت ہے شہادی آپ بتائیے؟
جی ہاں اس کو لیٹ کر سکتے ہیں, اگر کوئی عذر ہو تو اس کو 10-15 منٹ لیٹ کر سکتے ہیں.
مطلب تھوڑا سا لیٹ کر سکتے ہیں, اگر کتنا لیٹ, کیا مطلب؟
تقریباً 10-15 منٹ لیٹ کر سکتے ہیں, جب سایہ تھوڑا سا مغرب کی طرف شروع ہو جائے سورج.
جی یعنی سورج تو جب مغرب کی طرف, شاباش شادی, جب سورج زوال سے آگے بڑھنا شروع کرتا ہے تبھی تو ظہر کا وقت شروع ہوتا ہے, لیکن جب سایہ تھوڑا سا ہو جائے نا چیزوں کا کہ آرام سے نماز پڑھ سکتے ہیں تو تب, کیونکہ اس وقت سخت شدید ترین گرمی جو وہاں کی مکہ کی تھی تو اتنی زیادہ گرمی کے اندر تھوڑا سا لیٹ کرنے کی اجازت تھی. اب ہمارے ہاں کیا ہوتا ہے جب گرمیوں میں ہم سو جاتے ہیں تو اتنا لمبا سوتے ہیں کہ پھر اٹھتے اٹھتے بھی عصر کی نماز کا ٹائم ہو جاتا ہے, یہ ہم سوتے ہیں, حالانکہ ہمارے تو گھر ٹھنڈے ہی ہوتے ہیں لیکن پھر بھی ہماری یہ حالت ہے. اچھا اب یہ میرا آپ سے سوال ہے کہ حدیث کی روح سے یہ گرمی اور سردی جو ہے, اس سخت گرمی اور سخت سردی کس وجہ سے ہے؟ حدیث سے دیکھیے آپ بتائیں گے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
گرمی کی جو تیزی ہوتی ہے وہ جہنم جو ہے ایک ساتھ لیتی ہے, اس کی وجہ سے ہوتی ہے, اور جہنم کی ایک ساتھ ہی گرمی ہوتی ہے.
اور سردی
جہنم کی آگ کی بھاپ سے ہے.
اور سردی
گرمی سخت ہے تو اس میں کہا ہے نماز ٹھنڈے وقت میں پڑھا کرو.
اور سردی کس لیے ہوتی ہے؟ بہت شدید جو سردی ہوتی ہے,
سردی ہوتی ہے جب جہنم جو ہے جہنم میں سردی کا عذاب بھی ہوگا نا, تو اس لیے جہنم میں تو اس کو ایک سانس کی اجازت دی اللہ تعالیٰ نے, جب سردی میں وہ سانس جب سانس دیتی ہے تو پھر اس کی وجہ سے ایک سخت سردی ہوتی ہے, ایک سانس کی اجازت دی اللہ تعالیٰ نے.
جی ایک سانس یعنی سردی میں ایک سانس, یہ جو سردی ہے اس کی وجہ کیا ہے؟ جہنم ایک سانس کھینچتی ہے تو ایک سردی اس قدر ہو جاتی ہے. گرمی اتنی تیز اس لیے ہوتی ہے کہ جہنم ایک سانس لیتی ہے تو وہ جو مطلب جو گرمی ہے وہ اس کی تیزی ہوتی ہے. تو اس لیے آپ صلی اللہ علیہ وسلم نے ایک دعا بھی سکھائی گرمی, سخت گرمی کے لیے بھی اور سخت سردی کے لیے بھی. وہ کیا دعا ہے؟ جی کیا دعا ہے آپ لوگوں کو آتی ہے؟ یہاں پہ لکھیں پیل ٹاپ پہ. एक सांस देखिए उसने जो जहन्नुम ने, जब देखिए हम सांस कैसे लेते हैं, ऐसे एक अंदर खींचते हैं फिर ऐसे बाहर निकालते हैं, जो बाहर निकालना इससे उस गर्मी है, और जो अंदर खींचना उसकी वजह से सर्दी है जी। अल्लाह अजरना मिन नार, अल्लाह अजरना मिन अज़ाबिल हरीक, नहीं नहीं ये नहीं है, अल्लाहुम्मा अजिरना मिन नार तो सही है, वो तो गर्मी का है ना, और सर्दी का क्या है मिम जी, ला इलाहा अल्लाहुम्मा इन्नी औज़ुबिका मिन अज़ाब, हाँ मिम बर्दी ज़महरीर, मिम बर्दी ज़महरीर, अल्लाहुम्मा अजिरना मिम बर्दी ज़महरीर, ठीक है जी शाबाश। ये ज़रूर दुआ करनी चाहिए, क्योंकि जो इंशाल्लाह ये दुआ करेगा अल्लाह ताला इन अज़ाबों से उसको महफूज रखेगा, ये आपको मालूम होना चाहिए। अच्छा असर का वक्त कब से शुरू होता है ज्यादा बेजाद आप बताएंगे, असर का वक्त?
जी अस्सलाम वालेकुम, असर का वक्त जब साया बराबर हो जाए, बकदर उस पे हो जाए।
शाबाश, साया बराबर हो जाए, उस चीज के बराबर हो जाए तब उसका असर का वक्त शुरू हो जाता है। अब ये बताएं राफिया के बाज लोग कहते हैं नहीं आप हमारे अजाने यहाँ पे डिफरेंट टाइम्स पे हो रही होती हैं, कहीं बहुत अर्ली कहीं बहुत लेट, तो असर की नमाज भी खास तौर पे आप बहुत ज्यादा कैलेंडर में फ्लक्चुएशन देखेंगे, क्या करना चाहिए फिर, कौन सा वक्त सही है?
असर की नमाज का तो यहाँ हुक्म है कि अव्वल वक्त में पढ़ना अफजल है,
तो दोनों ही कहते हैं हमारा अव्वल वक्त है, उन्होंने दो आप कैलेंडर देखेंगे उसके अंदर दो मुख्तलिफ वक्त लिखे होते हैं, इसकी क्या वजह है?
अव्वल
मरियम अत्तर आप बताएं,
क्योंकि इसमें हदीस भी है कि बाद में जो सहाबा ने मतलब,
वो आपकी बात सही है, वो आपकी बात सही है, अभी अभी आप सुने मरियम क्या कहती है, शाबाश। अब मरियम आप बताएं। वालेकुम
अस्सलाम, इसमें से अगर ऐसा कैश हो रहा है देखें कि सूरज जो है वो बुलंद और तेज चमक रहा हो ना, इतना होना चाहिए।
लेकिन ना दो लोग अलग अलग कहते हैं ना, एक कहते हैं कि नहीं ये टाइम है, दूसरे कहते हैं कि ये टाइम है, तो क्यों ऐसा?
हमें ये हदीस हमें दिखानी है ना, हदीस हमें दलील देनी है इस हदीस पे, इस हदीस की दलील देनी है ना।
हाँ वो तो सही है, लेकिन वो क्यों कहते हैं, उनका इख्तलाफ किस वजह से है, ये मेरा पूछने का मतलब है।
जी
वो जो उनका इख्तलाफ है, बाज एक नमाज का असर की नमाज का ही एक वक्त बताते हैं, बाज दूसरा वक्त बताते हैं, तो इस इख्तलाफ की वजह क्या है?
जी
फिर कोई प्रॉब्लम होगा, अच्छा कोई मसला नहीं, चले ठीक है, जज़ाकल्लाह खैरन मरियम, क्योंकि वक्त थोड़ा है ना, देखिए इसमें लिख लें आप लोग, क्योंकि दो मुख्तलिफ कैलेंडर्स के दो मुख्तलिफ बातें बताते हैं, तो बात यह है कि एक कहते हैं कि साया, जैसे अभी शहादी ने बताया कि एक साया एक मिसल हो जाए तो तब असर का वक्त शुरू होता है, दूसरे कहते हैं कि नहीं दो मिसल हो जाए डबल हो जाए तो फिर उस वक्त असर का वक्त शुरू होता है, तो इसके अंदर हमें ये देखना चाहिए जो अहादीस आगे हैं, ये दलील बनती हैं कि नहीं वो तो देर हो जाएगी फिर, अगर दो मिसल साया हुआ तो काफी देर हो जाएगी, जबकि यहाँ पे क्या है कि ऊंट ज़िबा करते थे सहाबा कराम, फिर उसके बाद उस ऊंट को का गोश्त बनाते थे, उसको तकसीम करते थे, ये काफी टाइम है इसमें, फिर पकता था गोश्त, वहां पे कोई ऐसे अवन या चूल्हे तो थे नहीं कि कोई फौरन ही जल्दी से पक जाए, पकता भी था फिर उसमें भी तो टाइम लगता है, फिर उसके बाद खा भी लेते थे, तो इतना काफी टाइम था असर की नमाज का, जो दो मिसल के बराबर करते हैं तो काफी लेट कर देते हैं, तो इससे पता चलता है कि असर की नमाज का टाइम अर्ली वाला है, ठीक है। इट हैज टू बी जी, हाँ जी बिल्कुल आ रही है आवाज आपकी,
तो फिर इसलिए मतलब दरमियान में पढ़नी चाहिए, अब क्या पता खुदा में दरमियान है।
जी आप सॉरी दोबारा दोहराएंगी प्लीज नसरी,
जैसे ये ऊंट जब मैंने लोगों से जिक्र किया ना ऊंट ज़िबा करने वाले,
जी 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 जी,
तो जब हम सके तो एकदम ही इतना मार्जिन देती हूँ ना, जब
जी जी
मेरी तरह लेट हुई तो मैं अब सोच रही थी कि ऊंट ज़िबा इतने टाइम में नहीं हो के पास सकता ना,
जी जी
तो वो कहते हैं कि ये एक दफा का वाक्य है ना,
زیادہ دفعہ حضور صلی اللہ علیہ وسلم نے یعنی تھوڑی لیٹ کر کے بھی پڑھی تھی.
اچھا دیکھیں دوسری اس کے اندر حدیث آپ دوسری بھی بتا دیں ان کو کہ جو صحابی ہیں وہ اتنی دور گئے کہ تقریباً 4 میل کا فاصلہ ہے, اتنا چل کے جانا اور 4 میل واپس آنا اور ابھی تک مغرب نہیں ہوئی تھی, تو اس سے بھی تو پتہ چلتا ہے کہ ارلی پڑھتے تھے. اب ایک دفعہ کا یا دو دفعہ کا واقعہ, مگر عصر کی نماز کا وقت تو شروع ہو گیا نا, ایسا تو نہیں ہوا کہ آپ صلی اللہ علیہ وسلم نے ظہر کی نماز میں ہی عصر پڑھ لی ہو. اچھا چلیں اگر ہم مان بھی لیں کہ ایک دفعہ ایسا ہوا اس کے بعد آپ صلی اللہ علیہ وسلم نے لیٹ کر کے پڑھی, فار ایگزامپل ہم یہ کہہ دیتے ہیں, تو جو یہ ایک واقعہ بھی ہوا اس میں بھی کیا آپ نے ظہر کے وقت میں اثر پڑھ لی؟ پھر اس کا مطلب اول وقت تو وہی ہوا نا اثر کا, اول تو وقت وہی, اس کا اذان تو ہو گئی تھی نا اس وقت, تو پھر اس کا مطلب
سردیوں میں 2:15
جی معذرت کے ساتھ آپ لوگوں کا مجھے نہیں آواز آ رہی, فون میں کچھ لائن میں پرابلم ہو گئی ہے. چلیں مجھے آپ لوگوں کی آواز نہیں ابھی آ رہی, سوری. جی اٹ وڈ ہیو بین ان سمر, وہاں پہ تو زیادہ تر لمبے ہی دن ہوتے تھے نا, مگر پھر بھی یہ اچھا خاصا لمبا ٹائم ہے, اور زیادہ تر جو لوگ جو اعتراض کرتے ہیں وہ کافی ہی ڈیلے کر دیتے ہیں. تو جی مجھے پتا ہے میری فون میں کچھ پرابلم ہو گئی, آواز نہیں آ رہی مجھے. جی اب مجھے دوبارہ ملانا پڑے گا, اس لیے آپ لوگ فون لے لیں پلیز. جی تو عصر کی نماز کے اول وقت کا ہمیں یہاں سے پتہ چل جاتا ہے, اور اول وقت میں نماز پڑھنا عصر کی ہو یا ظہر کی ہو یا وہ ظاہر ہے اس کی فضیلت زیادہ ہے. اب ٹھیک ہے وہ تو ہمیں اجازت ہے کہ ہم تھوڑی ڈیلے کر کے پڑھ لیتے ہیں, یا ہم اتنا ٹائم رہتا ہے ہم اس کے بعد بھی پڑھ سکتے ہیں, پڑھ سکنا ایک الگ بات ہے, لیکن اول وقت کو تو ہم انکار نہیں کر سکتے نا. ٹھیک ہے تو اس لیے اس چیز کو سمجھنا چاہیے. اچھا یہ آپ لوگ اب پیل ٹاک پہ اس کا جواب دے دیں, پھر انشاءاللہ باقی ہم نیکسٹ ٹائم کریں گے کہ اگر کسی کی عصر کی نماز چلی گئی ہے تو اس کا کیا ہے, وہ کیسا ہے وہ آدمی عصر کی نماز اگر کسی کی چلی گئی ہے, یعنی چلی گئی مطلب رہ گئی, گھر اور مال برباد ہو گئے, بالکل وہ سمجھ لیں لٹ گئے, اس کا گھر بھی لٹ گیا, کسی کے گھر میں اللہ معاف کرے ڈاکہ پڑ گیا, سب صفایا ہو گیا گھر کا, یا گھر کو آگ لگ گئی, گھر گر گیا, اور جو مال ہے اس کا بھی وہ بھی نہیں رہا, اور اس کے خاندان بھی سارا ختم ہو گیا, تو یہ اس یعنی اتنی بڑی بات ہے. چلیے ٹھیک ہے, چلیں جی الحمدللہ یہاں تک ہمارا ہو گیا ہے اس دفعہ, الحمدللہ حدیث نمبر 364 تک. تو نیکسٹ ٹائم ہم انشاءاللہ آگے پڑھیں گے, مگر نیکسٹ ٹائم میں آپ سب سے سوال کروں گی ظہر کی نماز کا ٹائم, عصر کی نماز کا ٹائم, عشاء کی نماز کا ٹائم کب سے شروع ہوتا ہے اور کب ختم ہوتا ہے, تو اس کی سب لوگ تیاری کر کے آئیے. ٹھیک ہے اس کی سب کو پتا ہونا چاہیے, میں ایک ایک بندے سے پوچھوں گی, کسی سے بھی پوچھ سکتی ہوں کہ کیا ٹائم سٹارٹ ہونے کا ہے اور کیا ٹائم ختم ہونے کا. ٹھیک ہے اچھا سوری اگر کوئی بندہ رہ گیا جس سے میں نے سوال نہیں پوچھا, انشاءاللہ نیکسٹ ٹائم میں پوچھ لوں گی. ٹھیک ہے سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک, السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
جی السلام علیکم ورحمۃ اللہ.